उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँ सँगै देशभरिका 20 एफएम रेडियो स्टेशनहरू र unn.com.np/ अनलाइनमा हरेक मंगलबार र शुक्रबार राति 9:15 कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी उत्कृष्ट गद्यहरू वाचन गर्दछौं। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा गएको सातादेखि कारागार उपन्यास सुनिरहेका छौं। कारागार उपन्यासकी लेखिका डाक्टर बानी रागिरी नेपाली साहित्यमा पहिलो पीएचडी गर्ने महिला हुनुहुन्छ। कारागार उपन्यासमा कुनै पनि पात्रको नाम दिइएको छैन। आत्मपरक उपन्यास कारागारभित्र पूरै उपन्यासभरि नामविहीन पात्रहरूको क्रियाकलापको चित्रण छ। बानी रागिरीको उपन्यास कारागारको दोस्रो श्रृंखलाको वाचन सुनौ अच्युत घिमिरेको आवाजमा।
मलाई जहिले पनि अफिस पुग्न हतारो पर्छ। आफू 8-9 बजी ओछ्यान छाडिँदैन, अबेर नभएर के हुने? एक्लै खानु जस्तो अल्छी लाग्दो कुरा पनि संसारमा केही छैन। तर यसमा एउटा लाभ के छ भने कहिलेकाहीँ नपकाई नखाइकन पनि बस्न सकिन्छ। मलाई भोक लाग्यो क्यार, खाउँ भन्ने मान्छे कोही छैन। अब हुँदाहुँदा मलाई उस्तो भोक पनि लाग्दैन। म केवल खाने औपचारिकताको निम्ति मात्र खान्छु। नखाँदा मेरा आन्द्राहरू पनि सुकिसके कि जस्तो लाग्छ। अनि पो त उनी मलाई अब चाँडै अल्सर हुन्छ भन्छन्। र उनको भोजनप्रतिको लापरवाही देखेर म पनि भनिदिन्छु, तिमीलाई पनि त हुन्छ। त्यसपछि हामी दुवै हाँस्छौँ र अल्सर भए दुवै एउटै डाक्टरसित ओखती गर्ने भनी सल्लाह गर्छौँ। तर आजसम्म न त मलाई अल्सर भएको छ न उनलाई। अल्सर पनि फितलो लोग्ने मानिस र स्वास्नी मानिसलाई मात्र हुँदो हो। हामी त आफैमा सलिड छौँ क्यार। तरकारी ओरिँदा ओरिँदै मलाई सम्झना भयो, आज मैले मेरो अड्डामा काम गर्ने ठिटीलाई क्यामोको आउटसाइडर ल्याइदिन्छु भनेको छु। यो सम्झने बित्तिकै म जुरुक्क उठेर पुस्तक आलमारीको कुनाबाट झिकी आफ्नो संसार हटाउने झोलाभित्र राखेँ। मेरो यो झोला त्यस्तै एउटा प्रशंसकले ल्याइदिएको थियो। त्यो प्रशंसकलाई सम्झँदा अहिले पनि हाँस उठेर आउँछ। प्रशंसक मान्छे इन्टेलेक्चुअल नभएको होइन, स्मार्ट पनि हो। बिचरोसित बोल्दा उठबस गर्दा मलाई एउटी राम्री छिटीसित सम्पर्क राखेकी छु कि जस्तो लाग्थ्यो। बिचरो शब्द नै उसको अभिव्यक्तिको उसको व्यक्तित्वको सही अभिव्यक्तिको निम्ति पर्याप्त छ। उससित समय बिताउन मलाई राम्रै लाग्थ्यो। उसका नयाँ डिजाइनका सुटहरू ज्यादै राम्रा हुन्थे। ती कपडाहरू उसको चिटिक्क परेको शरीरमा टम्म मिलेको हुन्थ्यो। बिचरो मसित भेट्न आउँदा कहिल्यै खाली हात आएन, सधैँ केही न केही उपहार लिएरै आउँथ्यो। तर ल्याएको उपहार समेत दिन उसलाई महाभारत जस्तो हुन्थ्यो। कस्तो उदेक, ऊ मसँग बेहद लजाउने। उसको यस्तो चालामालाई देख्दा मलाई कस्तो मनोवैज्ञानिक डर लाग्थ्यो भने कहीँ मनै स्वास्नी मानिसका सारा कोमलता, समर्पण, लज्जा इत्यादिबाट अलग्गिएको लोग्ने मानिस टाइपको स्वास्नी मानिस त होइन। बिचरोले कहिले मेरो छेउमा बस्ने आँट गरेन, कहिले मेरो हात पक्रने धृष्टता गरेन, कहिले मेरो नगिचाउने जमर्को गरेन। यद्यपि कि केही गाढा सम्पर्कपछि प्रत्येक तरुणी जोडीमा यस्तो हुनु स्वाभाविक हो, नत्र भने भिन्न लिङ्गमा पाइनेर हुनुपर्ने आकर्षण नै के? यी शब्द हुन्छन् नै, चाहे ती जोडा इन्टेलेक्चुअल एडजस्टमेन्टको आडमा चुरोटको धुवाको चक्काहरूमा रङमगिँदै यी सब गरून्, चाहे अनास्थावादको चरम सीमामा पुगेर सस्तो रक्सीको रन्कोमा गरून्, चाहे सुसंस्कृत सम्बन्धको आट लिएर ठूला ठूला होटेल एवं गेस्ट हाउसको सुगन्धित कोठामा गरून्, किवा साहित्य, राजनीति, कला र अध्ययनको आडमा कुनै पनि उपलब्ध अवसर या यी सब हुन्, तर यी यस्ता प्राकृतिक कुरा हुन् जो हुन्छन् घट्छन्। तर बिचरो ऊ त मसँग बुहारी झार जस्तै लरक्क लर्किन्थ्यो। कहिलेकाहीँ त मलाई कस्तो हाँस उठ्दो विचार आउँथ्यो भने उसलाई काखमा राखौँ र उसका चिल्ला गालाहरू मुसारो। ऊ मेरो सारा कुराको प्रशंसा गर्थ्यो, तर मलाई छुने, स्पर्श गर्न हियाउ भने उसमा थिएन। आखिर ऊ किन म कहाँ आउँथ्यो? सायद म मेरी केटी साथी कहाँ गए जस्तै उसलाई पनि मेरो सङ्गतको तलतल लाग्थ्यो। प्यार उससँग प्रशस्त रुपियाँ थियो र साहित्यमा पनि उसलाई धेरै नै चाख थियो। निर्धकको शत्रुभन्दा मित्र नै धेरै हुन्छन्। उसका पनि धेरै मित्रहरू थिए किनभने रेस्टुरेन्टमा लगेर खुवाउनु, सिनेमा देखाउनुदेखि लिएर साहित्यको ठेक्का लिने हामीले नै हौँ भन्ने खालका ग्रुपको निम्ति छ्याङछ्याङ ती रुपियाँ खर्च गरेर अगडम बगडम पत्रिका निकाल्ने समेत बिचरो पछि पर्दैन थियो। फेरि उसलाई पनि सम्पादकमा आफ्नो नाम देख्दा कुखुरी छाती चौडिएको भान हुन्थ्यो अनि मित्र नकमाउने त कुरै भएन। शत्रु पनि जो कोहीले कहाँ कमाउँछ र अलिकति प्रतिभा नभए शत्रु पनि हुँदैन, प्रतिभाशाली र शक्तिशालीकै शत्रु पनि हुन्छन्। यसरी प्रशस्त मित्र कमाएको उसले एक दिन हात मल्दै आफ्नो पत्रिकाको सम्पादिका मलाई नै बनाउने प्रस्ताव राखेको थियो। मैले अस्वीकार गरेँ। ऊ तीन छक्क पर्यो किनकि युवा युवतीहरू यसैको निम्ति उसको चाकरी गर्थे। बिचराले कहाँसम्म भन्यो भने सम्पादिकामा नाम मात्र यहाँको राख्ने, खट्ने र काम गर्ने त मेरा साथीहरू छँदै छन् नि। म मानिनँ, मैले सधैँ यस्ता झन्झटहरूबाट पन्छिने गरेकी थिएँ। मलाई आउटसाइडर माग्ने मेरी साथी ज्यादै बढेकी थिए। ऊ आफूलाई ज्यादै जान्ने, ज्यादै बुझ्ने ठान्दथे। जहाँ जो अलिकति उसको सम्पर्कमा आयो कि भाषण दिन थाल्थे। फेसनदेखि लिएर स्मार्टनेससम्म, परिवार नियोजनदेखि लिएर परिवार कलहसम्म, राजनीतिदेखि लिएर साहित्यसम्म, त्यसैले उसले आउटसाइडर पढ्न होइन म पनि क्यामो पढ्छु भन्ने देखाउन मागेकी थिए। उसको दुलाहा निकै विद्वान र बलाद्मी थिए। घरदेखि लिएर अफिसमा समेत दुलैको पाखुरा झगडा गर्नको निम्ति सुर्किने रहन्थ्यो। बिहे गरेपछि जीवनको गाडी गुडाउनै पर्छ, चाहे त्यो गुडाउनकै निम्ति किन नहोस् भन्ने तिनको धारणा भएकाले कर्कसा दुलैको हरेक मारबाट आफूलाई अभ्यस्त पारेर भए पनि उनी हाँसि नै रहन्थे। उनी पनि सिंहदरबारमा नै जागिरे थिए तर अड्डा आउँदा र फर्कँदा उनी जहिले पनि दुलैको एक कदम पछि नै हिँड्थे। अनुहार भर्सक हँसिलो बनाउन खोज्थे। लाग्थ्यो उनी आफूलाई सुखी देखाउन ज्यादै इच्छुक छन्। गजबको कम्प्रोमाइजिङ पोइन्टमा आएर दुईजनाले हात मिलाएका थिए। दुलाले सानै छँदा पहाडमा बिहे भएको कुरा लुकाएका थिए। दुलैले बुढी कन्नी हुने बेलामा उनलाई दुलाहको रूपमा भेटाएको कुरा लुकाएकी थिए। दुवैलाई एकअर्काको कमजोरी थाहा थियो तर दुवै अज्ञानको अभिनय गर्थे। यसै सन्दर्भमा आफैलाई सुरक्षित देखाउने लोभमा दुलै प्रायः लाडै पल्टेर बोल्ने गर्थे। दुलैको हरेक हास्यास्पद नखरालाई उनी प्रेमाभिव्यक्तिको रूपमा स्वीकार गर्थे। यी त भए उनीहरूका व्यक्तिगत मामिला, तर अरूहरू कसैको अलिक मिलेको राम्रो जोडा देखे कि दुलै भुतुक्क हुन्थे र रिसले चुर भएर बक्ने नबक्ने कुरा बक्थे। अरूको सुख उसलाई पटक्क सही थिएन। पुराणमा वर्जित ऋषि ऋषिमुनिहरूमा चाहिँ श्राप दिने क्षमता भए मानिसहरू दिनहुँ कतिलाई श्राप दिइसक्दा हुन्, तर आधुनिक मानिसलाई युगको श्राप नै कहाँ कम छ र मानिस कतिसम्म स्वार्थी र डाही बनेको छ भने पाएदेखि एकअर्कालाई चितोर्न बेर्लाउँदैन। मानिसलाई परेको श्राप फलामको औजारदेखि शुरू भएर युद्धको रूपमा विस्फोट हुन्छ। उसलाई लागेको तिर्खा जाँड र रक्सीदेखि लिएर मफिया र एलसिडी एलएसडीमा पुगेर पनि टुङ्गिँदैन। छि, मान्छे जति जान्ने भएर गइरहेछ उति सिद्धिँदै छ, जति पढिरहेछन् उति सडिरहेछन्। मान्छेभन्दा प्रेममय जीव अर्को छैन र मान्छेभन्दा घृणित पनि अर्को कोही छैन। फेरि पिडम्बना के छ भने जति नै घृणा लागे पनि मान्छेलाई मान्छेकै बस्तीमा बस्न कर लाग्छ। घृणाको अपार कुण्डमा पौडिरहे भए पनि मान्छेलाई कहीँ गए पनि सुख छैन। जहाँ गए पनि डहार ईर्ष्याको मुस्लो उसँगसँगै दन्कन्छ। सानामा मेरा बाको साथीले बालाई भनेको सुनेकी छु, मेजर साहेब मान्छेलाई कहाँ सुख छ र मान्छेसँग वाक्क भई विरक्तिएर साधु भई हिँडे पनि अर्को साधुले रिस गर्न थाल्छ। यसर्थ भाग्नुभन्दा भिडिनु नै श्रेय छ। आफूलाई मनपर्ने खानेकुरा त समयमा खान पाइँदैन, मनपर्ने लुगा त लाउन पाइँदैन भने ठ्याक्क आफैले भने जस्तो मानिस कहाँ पाउनु र आखिर मान्छे भनेको मान्छे नै हो, कुनै मसिनरी उत्पादन त अवश्य होइन। यसर्थ हरेक मान्छे हरेक मान्छेभन्दा भिन्न हुनु, दिमाग पनि भिन्दा भिन्दै हुनु स्वाभाविकै होइन र विपरीत कुरा सम्झेपछि एउटाले अर्कोको खेदो खनेको देख्दा मलाई आश्चर्य लाग्दैन। एउटाले अमृत भनेर बोलेको अर्कोको निम्ति विष हुन सक्छ, एउटाले धर्म भनी सोचेको कुरो अर्कोको निम्ति पाप पनि हुन सक्छ। नत्र सोक्रेटसले किन विषपान गर्नुपर्थ्यो, जेजसले किन क्रुसिफाई हुनुपर्थ्यो, गान्धीले किन गोली खानुपर्थ्यो। यो संसार यस्तै छ, यस्तै संसारमा हामीले घर बनाउनु छ, बाँच्नु छ, रमाउनु छ, यस्तै संसारलाई छाडी हामीले एक दिन मर्नु पनि छ। समाजमा एकअर्कालाई सही दिनुबाहेक अर्को विकल्प छैन, अन्यथा साधु बनेर पनि सुख नपाएको तथ्य थाहा पाउँदा पाउँदै पनि दिनहुँ सैकडौँ मानिस साधु बन्दै वन पसिसक्थे होलान्। चारैतिरबाट म आफ्नो मनलाई बुझाउँछु, तर त्यति चाँडै बुझ्ने मन मेरो आमाको हजुरआमाको हुँदो मेरो छैन। सोच विचारको बतासमा हुरिएर छटपटिनुको निम्ति मेरो मन बनेको जस्तो लाग्छ। म अक्षरलाई समेत कोट्याएर हेर्न खोज्छु। यो भन्ने शब्दलाई त म फुटेको आँखाले पनि हेर्न सक्दिनँ। त्यसको पनि कारण छ, म सानी छँदा बाले कतिपय सिद्ध हस्त कहलाइएका ज्योतिषीहरूलाई मेरो जन्मकुण्डली एवं हस्तरेखाहरू देखाउनुहुन्थ्यो। तिनीहरूले अनेकानेक कुराहरूको प्रपञ्च फैलाएर अन्तमा लगेर कुरालाई केमा केन्द्रीभूत गर्थे भने म भविष्यमा राजरानी हुन्छु रे। आमा बाबा फरुक्क परेर मोटो दक्षिणा लुटाउनुहुन्थ्यो। आज थाहा छैन ती ज्योतिषी बाजेहरू कहाँ छन्, मरे वा बाँचेका छन्। मरेका भए त बेसै हो, तर बाँचेका भए फेरि कतिका छोरीहरूलाई राजरानी हुने झुटो सपना देखाई मोटो दक्षिणा डकारिरहेका होला। मृत भइसकेका भए एकपल्ट तिनीहरूको आत्मालाई प्लेनचिटमा साँच्चै नै आत्मा डाकिने भए सोध्न मन छ। खोइ गुरु, कहाँ छ मेरो राज, कसरी म राजरानी? यो आफैसित उब्जेको प्रश्नसित मलाई हाँस्न पनि मन लाग्छ, रुन पनि मन लाग्छ। जब एउटा पेट भर्नको निम्ति मान्छे कति ठूलो झुटको भ्रमजाल फैलाउन सक्छन्, यस्ता भ्रमजालीहरू डाकुभन्दा पनि अघोरी हुन्, अपराधी हुन्। ज्योतिषीहरूसित मलाई असाध्य घृणा छ। कसैले हातका रेखाहरू हेर्न खोजे मलाई झडङ्ग रिस उठेर आउँछ। ती पाखण्डी ज्योतिषीहरूको भनाइअनुसार मेरा हातका रेखाहरू हजारौँमा एउटा रे, मेरा हातका रेखाहरूमा शङ्ख चक्र मणिमाला आदि आदि छन् रे, र त्यति मात्र हो र, मेरा शुक्ल पक्षका चन्द्रमा जस्ता तीन भाइ छोरा र एक बहिनी छोरी हुन्छन् रे, इत्यादि के हो के। म ज्योतिषीहरूलाई जति अपार घृणा गर्छु उनी पनि उति नै घृणा गर्छन्। हामी दुवैले एकपल्ट मतो गरी दुवैजनाको जन्मकुण्डलीको मेरो जनता स्टोभमा लजलाएर अत्यन्त अन्त्येष्टि गऱ्यौँ। त्यो दिन साँच्चै नै अभूतपूर्व थियो, एउटा ठूलो महोत्सवको दिन। हामी खुबै रमायौँ र हलुङ्गो पनि भयौँ, मानव दुवै नचाहिँदो बोझ एउटा बोकेर अनकन्टार उकालो चढिरहेका थियौँ, र दुवैमा एकाएक एउटा चहकिलो चैतन्य जन्मियो र एकअर्कालाई हेऱ्यौँ। अनायास नै दुवैले बोझको व्यर्थतालाई महसुस गऱ्यौँ र पहाडबाट एकैचोटि गुडाइदियौँ। गुडाएर दुवैजना हलुङ्गो पनि हातेमालो गरी पहाड उक्लन थाल्यौँ। जन्मकुण्डलीको दाह संस्कार गरेको दिन हामीले कस्तो अनिर्वचनीय आनन्द प्राप्त गर्यौँ भने त्यो लेखेर लेखिने कुरो होइन, भनेर भनिने कुरो पनि होइन, मात्र बोध गर्ने कुरो हो, आफैमा एउटा वयस्क अनुभव हो। केही न केही हल्ला र अफवाह नभए काठमाडौँको वातावरण निरस हुन्छ, पिपलको बोटमुनिको जमात लाटो हुन्छ, कफी हाउस र रेस्टुरेन्ट टुरा हुन्छन्, क्याम्पस र अड्डाहरू नुन खाएको कुखुरा झैँ झोक्रिन्छन्। जुनै तहको कुरा भए पनि पुग्छ, त्यही कुरा राष्ट्रिय हुन् अथवा अन्तर्राष्ट्रिय, केही कुरा नभएको दिन कसैको पारिवारिक कुरा भए पनि काम चल्छ। फलानुले फलानीलाई राख्यो रे, फलानी त पोइ छँदा छँदै फलानुसित पो सल्किसकेकी छ रे, फलानु र फलानीलाई फलानुले फलानु ठाउँमा भेट्टायो रे, फलानीले अविवाहिता रहेर आमा बाबुको अंश लिएपछि फलानीको पोइसित लसपस गरेकी छ रे, फलानु दुलादुलैले इन्कम ट्याक्स तिर्नुपर्छ भने कागजमा मात्र पारपा चुके गरेका रे। यस्ता फलानु र तिरानोको लेबर लागेका कुरा गरेर पेट भर्नेहरूको कमी भन्ज्याङभित्र छैन। इन्दिरा र ओम रेस्टुराँमा क्राइबेन चुरोट र स्टार बियर उडाएर यस्ता गफसुटी रहेका भद्र भरादमीका घरमा बबुरा दुलैहरू भान्सामा काँचो दाउरा फुक्दा फुक्दा पिरो आँखा पारी बल्ल बल्ल मासको दाल भात र आलुको झोल पकाइरहेका हुन्छन्। धेरै अघि नै थाहा पाइसक्नुपर्ने मेरो र उनको सम्बन्धको छनक बल्ल हिजो आज अलिअलि मेरो अड्डामा चल्न थालेको छ। म थाहा पाउँछु मेरो अड्डामा टिका आएर आउने बाजेदेहरूदेखि लिएर अनेकौं चिप्ला प्रसादहरूको समेत कमी छैन। बेलप्यान्ट लगाउने उत्ताउला युवकहरूभन्दा माछा मासु फूल नखाई बाह्रै घण्टा गीता एवं सीताका कुरा गरी टिकाको स्वाङ रचाउने अनि चिप्ला चिप्ला कुरा गर्ने चिप्ला प्रसादहरू ज्यादै खतरनाक र ज्यादै डरलाग्दा हुन्छन्।
सुन हुसदार, सुन हुसदार, सुन
बाहिर बाहिर आत्मा र परमात्माको कुरा गर्छन् र भित्रभित्रै स्याङ्गी उडाउँछन्। मुखले एकठेकी तेल घसेर वातावरणले यति चिप्लो तुल्याउँछन् कि एकसाथ धेरैलाई चिप्ल्याएर पछार्न समर्थ हुन्छन्। यस्ताहरू बाहिरबाट हेर्दा हातमा माला जप्दै मुसाहरू अघि लगाई तीर्थाटनमा जान लागेका साधु बिराला जस्ता देखिन्छन्। राम्ररी डायग्नोसिस नगरी यिनीहरूको वास्तविकता पत्ता लगाउन रामेको फादर चामे हुँ भन्नेलाई पनि साह्रै पर्छ। यिनीहरू स्वास्नी मानिस टाइपिस्टलाई समेत काममा लगाउँदा स्वाभाविक नरहेर जहिले पनि सतर्क रहेको देख्दछु, मानौ आफैले बारम्बार आफ्ना कपडाहरू टकटकाइरहेका छन्। यस्ता नक्कली व्यक्तित्वहरूले डम्म ढाकेको मेरो अड्डामा मेरो र उनको सम्बन्धको के प्रतिक्रिया हुन्छ भनी म आफ्नो फाइल उल्टाई पल्टाई सोचिरहन्छु। फुर्सदको समयमा यस्तै कुराहरू नसोची अरू सोच्न नै पो के र म जस्तो साधारण सेक्सन अफिसर भई खाइटो पलिकी स्वास्नी मान्छे। मैले ठानेकी थिएँ तिनीहरू अवश्य पनि मेरो सम्बन्ध एउटा विवाहित व्यक्तिसित भएको थाहा पाएर राम राम र सेवा सेवा गरिरहेका होलान्। तर कस्तो अचम्म, ठिक उल्टो प्रतिक्रिया देख्दा म साह्रै नै छक्क मात्र होइन दिक्क पनि भएँ। अब त आफूभन्दा माथिल्लो हाकिमको कोठाबाट चियाको बखत निन्ता पनि आउन थाल्यो। जाउँ नजाउँ गर्दै हाकिम साहेबको कोठामा पसेँ। हाकिम महोदय जाडोको याम भएकाले सरकारी हिटर बाली रनक्क भएर बसेका आँखाका दुवै कुनामा नदेखिने प्रकारको बासनामय तरलता पस्मिनाको खास्टोले मैले राम्ररी नै आफ्नो आँगा ढाकेकी थिएँ। तर पनि उनको आँखाका हिंसक लुलुपताले मलाई उदाङ्गको आभास गरायो र म खास्टोभित्र पनि एकपल्ट खुम्चिएँ। उनको औपचारिक हाँसोमा माउसुलीले फुत्त फुत्त जिब्रो निकाली निकाली पुतली निल्न लागेको बेलाको जस्तै तत्परता देखेँ। मैले उसलाई हेरेँ न उसको घिनलाग्दो हाँसोको प्रत्युत्तर नै दिएँ। तर पञ्चतत्त्वले भनेको मासु नै मासुको थुप्रोलाई यसले कुनै प्रतिकूल असर पारेन, बरु मासुको थुप्रोको वाक्य पो फुट्यो। चिया खानुहोस् न, चिसो भइसक्यो, जाडो पनि कति होइन, काम नभएको बखत अफिसमा बस्न पनि बोर नै लाग्नु, यसै त एक्लो हुनुभएकोले घरमा यहाँलाई त बोर नै लाग्दो। मनमा सोचेँ, अह बोर लाग्दैन, पटक्कै लाग्दैन। लोग्ने बनाउँदा तिमीहरू जस्ता मासु नै मासुका थसुल्लाहरू जो अड्डापछि कुनै भट्टीमा जान्छौ अथवा सर्पपालमा पसे जस्तो पप्लुको अड्डामा पुग्छौ र आधा रात गएपछि घरको कामले थाकेर चुर भएर मिठो निद्रामा पुगेका स्वास्नीहरूलाई कुनै भावनात्मक अनुराग बिना दुःख दिन पुग्छौ, बरु तिमीहरू जस्तो लोग्नेको उपस्थितिले बोर हुन्थ्यो होला। तर प्रकटमा भने बोर लाग्दो हो, तर लेखपटमा केही रुचि भएकोले आजसम्म बोर हुनु परेको छैन। यति रुखको जवाफले पनि ऊ निरुत्साही भएन, मानौ जसरी भए पनि आज उसलाई आफ्नो दुनो सोध्याउनु छ। खोइ एउटै विभागमा यतिका वर्ष काम गरियो, यहाँले डेरासम्म देखाउनु भएको छैन। मलाई थाहा थियो उसले अघिदेखि चालेको गोटी यहाँ आएर थामिन्छ। मलाई जुर्क उठेर उसको पोक्ची गालामा चढ्याममा एक चड्कन लगाउन मन लाग्छ। मेरो कान र गाला रनक रन्किन्छन्। तर आफैलाई अनुशासित तुलाई प्यालामा रहेको चिया एकै घुल्कोमा सिद्ध्याउँछु। जाउँ है सर, एक दुईवटा टिप्पणी उठाउनु छ। उसलाई पनि थाहा भयो टिप्पणी छैन, तर ऊ बोल्दैन। म बाहिरिन्छु र आफ्नो कोठाको मेचमा बसेर लामो सास तानेपछि हल्का हुन्छु। सोध्छु, हो मैले एउटा विवाहित व्यक्तिसँग सम्बन्ध स्थापित गरेर सामाजिक अपराध निश्चय नै गरेकी होला, तर यो सम्बन्ध त्यतिको निरर्थक चाहिँ छैन। हामी दुईले बास्नारूपी बाध्यतालाई मात्र घिस्याएर यो सम्बन्धलाई लम्ब्याएका छैनौँ। बास्नाभन्दा परको अर्को केही पनि निहित छ यसमा। जुन दिन त्यो केही टुङ्गिन्छ उत्निखेरै हाम्रो सम्बन्ध पनि टुक्रिन्छ। यसमा हामी दुवै आश्वस्त छौँ। नत्र जे जस्तो भए पनि उनकी दुलै नै उनको आवश्यकताको परितुष्टिको निम्ति प्रशस्त हुने थिइन् र हो हामीले एकअर्कालाई आहारको रूपमा अवश्य ग्रहण गरेका छौँ। गरेका छैनौँ भने ढोङमा कदाचित रस्दिन, तर आहार बाहेक हामीले एकअर्काको अस्मितालाई पनि अस्मिताको रूपमा अङ्गीकार गरेका छौँ। यो सत्यले नै हाम्रो सम्बन्धलाई हुर्काउनमा मलजलको काम गरेको छ। जुन दिन यो सत्य मर्छ त्यो दिन म उसको निम्ति उसकै स्वास्नीको अर्को रूप हुन पुग्छु। ऊ मेरो निम्ति केवल मासु नै मासुको थुप्रो भएको अर्को हाकिम हुन पुग्छ। तर साधु बिराला जस्ता तत्त्वहरूले मेरो र उनको सम्बन्धलाई यति गहिरिएर हेर्ने आवश्यकता नै किन ठान्छन्? उनीहरू त सोच्छन् माल तयार छ, हत्याउनै पर्छ। उनीहरू रागो हुन्, भैँसी भए पुग्छ। उनीहरू चितुवा हुन्, बाख्रो भए पुग्छ। यसो त उनी पनि लोग्ने मानिस हुन् जोसँग म सम्बन्धित छु, तर उनी लोग्ने मानिस हुन्, रागो र चितुवा मात्र चाहिँ होइन।
उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेगमा अहिले हामीले सुनिरहेको उपन्यास डाक्टर बानिरा गिरीको कारागार हो। केही बेरपछि यसै उपन्यासको बाँकी अंशको वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँ सँगै इलाम एफएम झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम बर्दिवासको रेडियो दर्पण दोलखाको कालिन्चोक एफएम रामेछापको रेडियो तीनलाल नुवाकोट एफएम वीरगंजको नारायणी एफएम हेटौडा एफएम चितवनको रेडियो त्रिवेणीमा सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत गुल्मीको रेडियो रेसुङ्गा पोखराको रेडियो तरंगमा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम कपिलवस्तुको रेडियो बुद्ध आवाज भेरीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती सुर्खेतको रेडियो भेरी जुम्लाको रेडियो कर्णालीबाट र हाम्रो वेबसाइट unn.com.np पनि संसारभर एकैसाथ प्रसारण भइरहेको छ। यस्तै तपाईँले चाहेको बेला श्रुति सम्वेकलाई डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। श्रुति सम्वेकको आजको कार्यक्रममा हामी डाक्टर बानीरा गिरीको उपन्यास कारागार सुनिरहेका छौं। अब यसै उपन्यासको बाँकी अंश सुनौ।
रंगी सारी गुलाबी चुनरिया रे रंगी सारी गुलाबी चुनरिया रे।
म पनि स्वास्नी मानिस हुँ, अस्तित्व बोकेकी छु, एउटा अहमलाई पालेको छु, एउटा कमनीयतालाई सँगालेकी छु मैले, एउटा गुलाफी आरूको फूल झैं वैंशलाई भित्री हृदयखण्डमा जोगाएकी छु मैले। म फकत सड़क मात्र होइन जहाँ मानिस केवल हिँड्छन्, इनार मात्र होइन जहाँबाट पानी निकालिन्छ, पलङ मात्र होइन जहाँ निन्द्रा लागेपछि मानिस सुतिदिन्छन्। सड़क इनार र पलङ बाहेक पनि म केही हुँ र यो केहीलाई नै चिनेर उनी मेरा आत्मीय हुन पुगेका छन्। यी रागा र चितुवाहरू जो हरदम फाइलको बल्छी हानेर ठाउँको ठाउँबाट घुस असुल उपर गर्नमा ओस्ताद छन्, यिनीहरूका अघि अहम र अस्तित्वको कुरो केवल एब्स्ट्रेक्ट पेन्टिङ हो। यिनीहरूका फुट नै लागेका शरीरले इङ्कित गर्छ यिनीहरू भ्रष्टाचार गर्न पाएर कति सन्तुष्ट छन्। भ्रष्टाचार यिनीहरूको निम्ति भ्रष्ट र आचार होइन परन्तु आचारपूर्ण धर्म बन्न पुगेको छ। आफू खुसी यो धर्म अवलम्बन गरिसकेपछि शारीरिक एवं यौनात्मक भ्रष्टाचार गर्न किन नतम्सियोन्, किन नअचर्म जमाउन्। पालीले अत्यन्त जरुरी अति गोप्यका छाप लागेका तीन चारवटा खाम टेबलमा राख्छ। म खाम खोल्न थाल्छु। थाहा छ यहाँ केही अति गोप्य छैन, केही अत्यन्त जरुरी छैन, यी त केवल अड्डाका औपचारिकता मात्र हुन्। खामको गोप्यता र जरुरीपन टेलिफोनको घण्टीमा निर्भर गर्छ, अन्यथा यस्ता खामहरू खात लागेर रहन्छन् धुलाहरू मुन्तिर। तीन बज्यो, अब चाहिँदा नचाहिँदा मानिसहरूको छुचुन्द्रे ताँति लाग्छ। एक प्रकार ठिकै छ, तीन बजेको अघि नै पो कति काम गरेर मैले पनि। बरु चिन्जान साथीभाइहरूसित भेटघाट रमाइलो चियापानी गफगाफ ठिकै छ, हाई काट्दै बस्नु पर्दैन। अब थाहा छ अर्को विभागको सेक्सन अफिसर अर्थात् मेरी चिरिबिरी साथी पनि आउँछे, उसको एक्सप्रेस छुटेपछि एकनाशसित चल्छ घडघडागढ घडघडागढ। उसको अघिल्तिर बोल्न कसैले आँ पनि गर्न पाउँदैनन्, आफै बोलेको बोलेकै हुन्छ। स्वास्नी मानिसको त के कुरा, बोल्नमा मै हुँ भन्ने स्वास्नी मानिसहरूले पनि उसको अघि सरेन्डर गरिसकेका छन्। उसित मित्रता गर्नु अघि अनौपचारिक रूपमा एउटा शर्तलाई स्वीकार गर्नुपर्छ। ऊ वक्ता हो, म श्रोता हुँ। मैले मनमनै उसको यो शर्तलाई स्वीकार गरी श्रोता भनेकी छु, यसैले ऊ म कहाँ आउँछ। उसको कुराकानी प्रसङ्गविहीन हुन्छ, उसलाई प्रसङ्ग र सिलसिलासित केही वास्ता छैन, उसलाई कुरा गर्नु छ बस त्यति नै। कुराको केन्द्र कहिले कुनै हाकिम हुन्छ, कहिले कुनै युवक, कहिले सिनेमा, कहिले सारी, कहिले नयाँ सडक, कहिले दिदीबहिनी, कहिले दौतरी, कहिले भाउजू, कहिले टाइपिस्ट ठिटीहरू, कहिले पिएन। फेरि कुराको ग्राफ एकैचोटि माथितिर तानिएर मन्त्री एवं मन्त्रीमण्डलसम्म पुग्छ। जे होस् एउटा कुरो भने मान्नै पर्छ, उसलाई कसैको पनि कस्तै गोप्य कुराको पनि पत्ता लागेको हुन्छ। उसको इन्फर्मेसन देखेर म छक्क पर्छु, कसले रक्सी खाएर एक्सिडेन्ट गरायो, कसले रक्सीको सुरमा अर्काकी ठिटी पक्रन जाँदा गोदाई खायो, कुन भूपू मन्त्री बदनाम टोलमा फेला पर्यो, सहरको कुन प्रतिष्ठित व्यापारीलाई कुन होटलको कोठामा रेड ह्यान्ड पक्रियो, कुन माननीयले आफ्नो टेलिफोन कसलाई कतिमा बेच्यो, कुन सचिवले कुन व्यापारीलाई कति ऐठ्यो, कुन माननीयले कुन मन्त्री कहाँ तारेको माछाको कोसेली लग्यो, कुन मन्त्री दुलै भनेपछि छुलछुल हुन्छ, यावत खबर उसलाई थाहा छ। गर्दै ऊ मेरो कानैको छेउमा आएर भन्छे, तापनि मानिस त घुसघुसिस नै होस् बा, अर्काको पहिला कसरी झुलाउन ताक्या होला। म उत्तर नदिएर सुनिरहन्छु। एलाटी, खालि पुस्तकमै पुस्तकको थुप्रो मात्र उपहार दिन्छ कि यसो खर्च बर्च रुपियाँ पैसा पनि झार्छेस्? म मौनताको सहारा लिन्छु। उसको एक्सप्रेस अझ दौडन्छ पुरा वेगमा। अर्काको चिज भनेपछि त निकै रोमान्च हुन्छ होइन? आफ्नै पोइ आफ्नै दुलाह के मजा र साँच्चै लोग्ने मानिसहरू पनि भन्छन् लिगलाइजमा आनन्दानुभूति हुन्न रे बुझिस्। उसको कुरा सुन्दा मेरो मुखभरि थुक जम्मा भइसकेको हुन्छ। लोग्ने मान्छेप्रतिको उसको कमजोरी मलाई थाहा छ। जहाँ पायो त्यहीँ उदाङ्ग भइदिन्छे। त्यति मात्र भए हुन्थ्यो, अँगालोमा बाँधिएकोदेखि लिएर अन्तसम्मको घटनालाई आफ्नै मुखले प्रचार प्रसार गर्छे। पहिले पहिले प्रशस्त युवा र अद्वैंसीहरू यसका सम्पर्कमा आए, पछि प्रचार प्रसारको शिकार भएपछि यसरी टुपी फक्राउँदै भागे कि फेरि यसलाई कहिले नाकमुखसम्म देखाउने धृष्टता गरेनन्। आजभोलि सबै उसँग तर्कन खोज्छन्। कुराको सिलसिला अर्कैतिर मोड्छे। थाहा छ, महाराजगञ्जको कार्की पाइलटले मलाई माग्न आएको छ। मोरो ठिटी जस्तै छ त्यो त, आइमाई देख्यो कि त्यसै लजाउने। म अफिस आउने बेला पारेर सधैँ ज्ञानेश्वरमा मोटरसाइकलमा दौडन्छ, थाहा छ मलाई हेर्न। मलाई थाहा छ, कुनै पाइलट कि वा डाक्टर कि वा इन्जिनियर कि वा कुनै अफिसको हाकिम उसलाई हेर्दैन। रोज यस्तै काल्पनिक वैवाहिक उम्मेद्वार उसको मानसपटलमा दौडन्छ, बिलाउँछ, उदाउँछ, अस्ताउँछ। उसका दाजुभाइहरू पनि उसित आजित छन्। धेरैचोटि उसको घरमा उसलाई लिएर अर्थात् उसले नाकै काटिदिइसकी इज्जतै फालिदिइसकी भनेर रणाको पनि नमचिएको होइन। त्यति नराम्री पनि होइन एक्सप्रेस, तर नराम्रो लतले उसलाई नराम्री पारिसकेको छ, शुष्क पारिसकेको छ, आकर्षण रहित पारिसकेको छ। साउतीको स्वरमा ऊ एकाएक मलाई उपदेश दिन थाल्छे। हेर्नी लोग्ने मानिसको जात के भर, तेरो रूप र अलिकति बैंस छँदा छँदै थपक्क एउटालाई फसाएर बिहे गर, अर्काको पोइसँग झुन्डेर के पाउँछेस्? मेरो उत्तरको उसलाई जरुरत छैन, स्वयं उत्तर दिन्छे, मानव ऊ आफै प्रश्नोत्तर हो। एउटा कुरा याद राखेस्, उसकी दुलाई तगडा छ नि, भुत्ल्याउली अनि खालिस। यति भनिसकेर ऊ खिटितिति हाँस्छे। ऊ कति बेरसम्म हाँस्छे भने म पनि उसित नहाँसी सुख पाउँदिन र कानमा मुख नलगी स्वाभाविक स्वरमा भन्छु, तिनलाई भुत्ल्याउने फुर्सद नै छैन। साँच्चै तिनलाई फुर्सद छैन, ज्यादै व्यस्त छन् तिनी। तिनको सुत्ने कोठामा बिहानको 9 बजे मात्र घाम झुल्कन्छ। त्यसअघि कसैलाई पनि फिसिक्क आवाज गर्न मनाइ छ। 9 बजे तिनी बेटी लिन्छन्। बाथरूमबाट निस्केपछि तिनको योगाभ्यास सुरु हुन्छ। आफ्नो जीवज्यानसित उपद्रै माया छ तिनलाई। माया गरिनुपर्ने रूप र शारीरिक सौन्दर्य पनि पाएकी नै छन्। भर्खरै मथेर निकालेको नौनी जस्तो रोगनमा आँखा नाक मुख सम्पूर्ण हिस्सीका साथ चढिएका छन्। अन्यान्य अङ्गहरूसित स्पर्धा गरे झैं वक्षस्थल उचालिएका छन्। शरीरको अग्लाई मोटाई सब चरिचट्ट मिलेको छ। मानव सौन्दर्य सम्पूर्णताको साथ तिनीसित रिजिएको छ। अपरिसीमित शारीरिक सौष्ठ उद्यम यौनाकांक्षा बीच भुमरिएको तिनलाई देख्दा दुलाचाईलाई बारम्बार लाग्छ यो दन्त्यकथामा वर्णित शैतानकी सर्वसुन्दरी पुत्री हो। योगाभ्यासको एकछिनपछि खाली पेटमा एक गिलास फलफुलको रस राख खान्छिन्। तिनको बिहानको नास्ता 2 गिलास दुध र बफाएको फूल अर्थात् बोइल्ड एग। यति बेलासम्म भर्सक उनको सिरानैको छेउमा राखेको टेलिफोनको घन्टी बजिसक्छ। 9 बजे तिनी आफै टेलिफोन उठाएर विभिन्न नम्बरहरू घुमाउन थाल्छिन् अनि लामो वार्तालापपछि हिही र हाहाको हाँसो गुन्जिनुको साथै दिनभरिको कार्यक्रम निश्चित हुन्छ। माइतीमा विपुल धनराशि हुँदाहुँदै पनि पुरातन विचारले ग्रसित पिता भएकाले उहिले तिनलाई अङ्ग्रेजी स्कूलमा नहाली घरैमा मास्टर राखी पढाइएकोले अङ्ग्रेजी बलजफ्तीसित टाइटुई गरे पनि राम्ररी बोल्न नसकेकोमा अझ पनि बेला बेलामा माइतीलाई धारे हात देखाउँदै सराप्छिन्। बरा अङ्ग्रेजी शब्द नराखी उनलाई कुरा गर्नै मन लाग्दैन। यसै सन्दर्भमा एउटा अमेरिकन युवकसित सङ्गत गरी निकै दिन अङ्ग्रेजी र नेपाली एकअर्काले सिक्ने सिकाउने सिलसिला कायम रह्यो। तर पछि भाषा शिक्षणभन्दा अर्कै कुराको आदान प्रदान बढ्दा हुन थाल्यो र एक दिन त्यो सिलसिला पनि च्वाट्टै छोडियो। गाँसिनु र छुडिनु सायद तिनको जीवनको पर्याय नै हो क्यारे। तिनी कहिले पनि कसैसित ज्यादा दिन टिक्न सक्दैनन्। दुलासित टिकेको नै आश्चर्य छ, तर यो टिकाइलाई टिकाई भन्ने बबुरा दुला त समाजको निम्ति प्रतिष्ठापित गराइएको दुला भन्ने एउटा नामकरण मात्र हो, डाकछोप गर्ने एउटा लङ्गौटी मात्र हो, औल्याएर ऊ त्यही हो भनी छकाउन सकिने एउटा सङ्केत मात्र हो। कहिलेकाहीँ मलाई उनीसित अपार घृणा लाग्छ। ऊ कसरी एउटा नामकरण मात्र, लङ्गौटी मात्र, छकाइने सङ्केत मात्र भएर बाँच्न सकेको होला। तर फेरि ठण्डा दिमागले सोध्छु, भलै नाम बेग्लै होलान्, स्वरूप बेग्लै होलान्, परिचय बेग्लै होलान्, स्तर बेग्लै होलान्, तर समाजमा यस्ता नामकरण, लङ्गौटीहरू, छकाइने सङ्केतहरू यत्रतत्र आफ्नो नियतिको लौरो टेकी हिँडिरहेका होलान्। उनीसँग पो म विशेष रूपले सम्बन्धित भएकोले तथ्य कुरा जानिएको छ। तिनको निम्ति एउटा ऊ केवल चीज मात्र हो, रेडियो, फ्रिज, फर्निचर, गहना जस्तै एउटा चीज। उनले पनि चीजको धर्म राम्ररी पालन गरेका छन्, अर्थात् जसरी चीजहरू तिनको इच्छामा प्रयोग गरिन्छन्, थन्काइन्छन्, फालिन्छन्, उनी त्यसरी नै प्रयोग गरिएका छन्, थन्काइएका छन्, फालिएका छन्। आफू चीज भएको सत्यबाट उनी राम्ररी अवगत छन्। यसर्थ उनी दुलैको क्रियाकलापमा केही बोल्दैनन्, केही भन्दैनन्, मात्र टुलुटुलु हेरिरहन्छन्, बोध गर्छन् र आफै चोट पाइरहन्छन्, आघात पालिरहन्छन्। कुनै दिन यो चीजले पनि मानिस भएको आफ्नो बोधलाई स्वीकारेर विरोध गरेका थिए, जसको प्रत्युत्तर उनले तिनीबाट पित्तलको फुलदानको जटारोले पाए र महिना दिन अस्पताल बस्नु पर्यो। अस्पतालमा भेट गर्न आएका जेठानहरूसित पनि उनले यी विरोधका वाक्यहरू नदोहोऱ्याएका होइनन्। तर निम्न जवाफले उनको विरोधलाई सधैँभरिको निम्ति नपुंसक तुल्यायो। जय साहेब, बौला कुकुर्नीको ओखती केही छैन, टोकेर सर्वत्र रेबिज फैलाउँछ, गोली हान्न न हजुर सखी बक्सन्छ न हामी। त्यस दिनदेखि उनका हात काटिए, जिब्रो काटियो, याउ काटियो, आँखा फुटेर मात्र उनी तिनको निम्ति एउटा निरीह चीज हुन पुगे, पुअर थिङ। त्यसपछि उनले आफ्नो भग्न जिन्दगीको त्रिकोणी व्यक्तित्वलाई विभाजन गरे, दुलैको निम्ति चीज, कान्छी छोरीको निम्ति अति मायालु बाबु र मेरो निम्ति उनका बाँकी रहेका जम्मै बौद्धिक र शारीरिक जिजीविषाहरू। तास तिनको सबैभन्दा प्यारो खेल, रमी, फ्लस, पप्लुदेखि लिएर कौडा छर्न र पासा हान्न समेत तिनी पछि सर्दिनन्। तिनलाई खेल होइन, जुवाको लत छ। जुवा खेल्नु पर्यो, एउटै थलोमा 36 घण्टा जमेर बस्नु पर्यो पनि बस्छिन् तिनी। तर अरू बेलामा एउटै ठाउँमा 1 घण्टा बस्नु पर्यो भने उनलाई असह्य हुन्छ। अहिले घरमा भए अहिले आफ्नै गाडी हाँकेर नयाँ सडक पुग्छिन्, अहिले नयाँ सडकमा भए अहिले कौडाको निम्ति कुनै सम्भ्रान्त अड्डामा पुगिसक्छिन्, अथवा कुनै युवा साथीसित एकान्त कुना, वनकाली, दक्षिणकाली एवं बुढानीलकण्ठतिर पुगिसक्छिन्। छोराहरूलाई शनिबार गोदावरीमा भेट्न जाँदा चाहिँ दुलाले बाबुकै अभिनयको निम्ति भए पनि जानुपर्छ। पहिले पहिले आवश्यक चिजबिज तथा खानेकुराहरू लिएर आफै जान्थिन्। त्यसबीच त्यहाँ कुनै कुरा अवश्य भएको हुनुपर्छ, जसको फलस्वरूप दुला चाहिँले जानै पर्ने खण्ड पर्यो। कि त स्कुलको प्रिन्सिपलले सोधेको हुनुपर्छ, कि त सबै केटाहरूको आमा बाबु दुवै भेट्न आएका हुनुपर्छ, नत्र तिनलाई दुलाको उपस्थिति र सामिप्य कहाँ मनपर्छ। र प्रायः निशाचारी जस्तो भएर यहाँ उहाँ भौतारिरहन्छन्। राम्री तिनलाई जुवाको साथसाथै अर्को लत पनि छ, नशा। जसरी अखण्ड, असीम, अशेष, अपरिमेय, अति अजस्र सौन्दर्यले तिनलाई दुईटै हात फैलाएर अँगालो मारेको छ, उसरी नै संसारका यावत नराम्रा लतहरू तिनीसित आएर समागम भएका छन्। वर्षको एकपल्ट मिन 50 आबहवा बदल्न भनी तिनी बम्बे, दिल्ली, बेङ्गलोर अथवा कलकत्तातिर गई महिना दुई महिना बिताएर आउँथिन्। नाता कुटुम्ब भएको ठाउँमा त तिनको चर्तीकलाको गतिविधि पराकाष्ठामा पुगेको हुन्छ भने अन्जान ठाउँमा तिनी किन जान्छिन्, के गर्छिन्, त्यो तिनी सिवाय कसैलाई पनि थाहा छैन। तिनका श्रृङ्गारका सारा सरसामानहरू, नयाँ डिजाइनका लत्ता कपडा तिनी त्यतैतिरबाट किनमेल गरेर ल्याउँछिन्। तिनको शब्दकोशमा समाजसेवाको बेग्लै अर्थ छ। झण्डै झण्डै त्यसको अर्थ लग्जरीसित मिल्न आउँछ। जमघट गर्नु, पिकनिक जानु, नाचगान गर्नु तथा मौका बेमौकामा नाटक एकाङ्कीहरू गराउनुलाई नै तिनी समाजसेवा भनी ठान्छिन्। जहाँ जमघट र रमाइलो गर्ने स्थिति आउँछ तिनी नपुगी हुन्न। विभिन्न संस्थाहरूको वास्तविक क्रियाकलापको तहमा नपुगी माथि माथि फुर्र फुर्र उठ्छिन् तिनी र मूर्खलाई के डरलाग्दो भ्रम छ भने तिनी एउटा कर्मठ समाजसेविका हुन्। यस्तै तिनले ठानेको समाजसेवाको एउटा कार्यक्रम अन्तर्गत एक साँझ राजधानीको सबभन्दा ठूलो होटेलमा निकै ठूलो जमघट भएको थियो। खानपान रमाइलो र नाचगान, समाजसेविका हुँ भन्ने भ्रमले ग्रसित तिनी मातेर टन्न भइसकेकी थिइन्। मिलिटरीको एकजना स्वस्थ सुन्दर अग्लो क्याप्टेन नाचिरहेको थियो। तिनले एकाएक क्याप्टेनको तिग्रा हत्केलाले निकै जोरसित बजारेर भनिन्, यी लोग्ने मानिसको तिग्रा त यस्तो पो हुनुपर्छ। सबैजना गलल्ल हाँसे। क्याप्टेन एकछिन त जिल्ल पर्यो। माइतीबाट प्राप्त विपुल सम्पत्तिको लगानीबाट तिनलाई चाहिए भन्दा बढ्दा रुपियाँ आउँछ। तिनलाई मूर्ख तुलाई तिनको सम्पत्तिमा रजाई गर्ने पात्रहरूको कमी छैन। धेरै धुर्तहरू कहिले पनि नछापिने टुरा पत्र पत्रिकाको नाममा आजीवन सदस्यताको चन्दा फुर्काई फुर्काई तिनीबाट असुल उपर गर्न समर्थ हुन्छ। हुन त ती कागजका खोस्टाहरू तिनकै व्यक्तिगत सेफमा रहेर पनि दुरुपयोग बाहेक सदुपयोग हुन सकेका छन् र आयस विलास र नराम्रा लतहरूमा निर्बाध खर्च भइरहेका रुपियाँहरूबाट ऐठेर दुई चारजना अभावग्रस्त धुर्ताहरूले आफ्नो चुला चौका तताउँछन् भने त्यसलाई आर्थिक सिद्धान्त अनुसार रुपियाँ पैसाको सदुपयोग नै भन्नुपर्छ। जानी बुझिकन बौलाएकी गोकुर्नेलाई आफ्नै भतिजाको घरमा गृहलक्ष्मीको सौभाग्य चिन्हहरू लगाइदिने स्वाङ भरेर होली दिएपछि पनि कान्छी काकीमा भतिजोप्रति कुनै अपराध भावना लेस मात्र पनि देखेको छैन। मानौ उनले लगाएको गुणको बदला भतिजोले तिर्न बाँकी नै छ। मानव गरिबी र अभावको बदला उनले ससुरालीबाट प्राप्त गरेको विपुल दाइजो र आर्थिक सुसम्पन्नताको मूल यसरी तिर्न भतिजोका निम्ति कुनै ठूलो कुरो होइन। कान्छी काकीको बही खातामा लेनदेन र नाफा नोक्सानको सापो नापो बराबर छ। तिनी अझ कस्तो भावना बरोबर देखाउँछिन् भने टुहरू भतिजोमाथि तिनले निकै ठूलो उपकार गरेकी छन्। उनलाई के पनि थाहा छ भने कान्छी काकीले नबेच्ने आफ्नी भदेनीलाई नाम मात्रको निम्ति भए पनि लाएको ठिटोसित बिकाइदिएकोले आफ्नी भाउजूबाट भित्रभित्र निकै ठूलो गुठुरी पाएकी छन्। कान्छी काकी सोच्दै हुन्, कमसेकम समाजको अघि माइतीको नाक त रह्यो, भलै एउटा टुहरो भर्सेलामा परोस्। समाजका तथाकथित अभिजाति वर्गहरू ज्यादै हृदयहीन र भावनाहीन हुन्छन्। यिनीहरूका मुटु र हृदपिण्डहरू सुन र चाँदीले बानिएका हुन्छन्। अन्तर्भावना, अहम, चोट आदि शब्दहरूले तिनीहरूको अघि कुनै स्वतन्त्र अर्थ राख्दैन। यिनीहरूलाई आफ्नै फोस्रो व्यवहार प्यारो छ, आफ्नै कुटिल समाज प्यारो छ, आफ्नै गनाउने इज्जत प्यारो छ, जसको प्रतिपालनाको निम्ति अनेकौं अभावग्रस्त प्रतिभाहरूले शहीद हुनुपर्छ। अनेकौं दुलही रूपी मखुण्डा झुण्ड्याइएका घाँडोहरू यसरी नै अभागी बबुराहरूका घाँटीमा बेरिन्छन् र जिन्दगीभरि ती घाँडोहरू दुलाहा नाम गरेको प्राणीको घोडा चढी हिँडिरहन्छन्। अथवा अङ्ग्रेजी कथामा बढी ती त्यस्ता बोक्सी हुन् जो बदनामीको झाडुले त्यस्ता बबुरा प्राणीहरूको घर एवं इज्जतलाई बढाएर फोहरमा मिल्काइदिन्छन्। घडी हेर्छु, 5:03 गयो। मलाई सिंहदरबारबाट कमल पोखरी डेरामा आउन ठिक 30 मिनट लाग्दो रहेछ। किन नलागोस् सुस्तारले आउँछु। बिहान 10 बजे अफिस जाँदा लफामको पेटीमा सुत्केरी ज्यापुनी कमरमाथि निर्वसना भएर तेल घसिरहेको दृश्य प्राय नै दोहोरिन्छ। अर्थात् एउटा न एउटा सुत्केरी भइ नै रहेको हुन्छ। भोलिको देशका कर्णधार बन्ने स्कुले ठिटाहरू, सडकमा हिँड्ने हरेक ठिटी, तरुणी, अदवैंसे र बुढी समेतलाई छिछि फोहोर फोहोर शब्द र वाक्यका झटारा हानिरहेका हुन्छन्। अफिसको मौका पारेर पूर्वेली तामाङ रिक्सावालाहरू दोहोरो ट्रिप गर्न व्यस्त हुन्छन्। सुसम्पन्न परिवारका स्वच्छ र स्वस्थ केटाकेटीहरू स्कुलका युनिफर्म लगाई हातमा टिफिनको बट्टा लिएर भरसक आयासित नभई मम्मी अथवा ड्याडीसित स्कुल बस कुरिरहेका हुन्छन्। सिङ्गानी तथा फाटेका कपडा लगाएका केटाकेटीहरू पेटीमा अपशब्द बोल्दै गुच्चा खेलिरहेका हुन्छन्। पेटीका छेउमा लहरै थापिएका पसलका पसलनीहरू दिनभरिको निम्ति आलु उसिन्न, मसला पिस्न र मासु काटकुट गर्न व्यस्त देखिन्छन्। ट्रक ड्राइभर, दारीवालका स्वास्नीहरू एक हातमा पालुङ्गोको साग र अर्को हातले बच्चा च्यापी पेटीका गल्लीहरूमा पसिरहेका हुन्छन्। अफिस अड्डा धाउने कर्मचारीहरू हतारमा यति हुत्तिरहेका हुन्छन् कि एक दुईजनासित धक्का लाग्नु कुनै नौलो कुरा हुँदैन। साँझ फर्कँदा उही पुतली सडकको बाटो आइन्छ। अनुहारहरू अल्लीकल्लीहरू प्राय उही हुन्छन्। मात्र दृश्यहरूमा हेरफेर देखिन्छ। दिनभरि थोकको थोक खाएका ज्यापु, ज्यामी, सिकर्मी एवं रिक्सावालका केटाकेटीहरू सडकतिर पृष्ठभाग प्रदर्शन गरी पेटीमा लहरै हगासन बाँधी छेरिरहेका हुन्छन्। अथवा टायरको गाडी बनाई गुडाइरहेका हुन्छन्। अथवा भोगटेको बोक्राको विशेष टोपी लगाई पेटीका केटाकेटीहरू बीच नाइके बनी खेलिरहेका हुन्छन्। सुत्केरीहरू देखिन्नन् अहिले। सायद धारामा गुहुका थाङ्नाहरू धोइरहेका होलान्, अथवा दुधका लाम्टा चुसाइरहेका होलान्, अथवा भ्यातल खुवाइरहेका होलान्। पेटीका बगलमा ती ससाना पसलहरूबाट मासको तातो बारा, जटामरीको बास आइरहेको हुन्छ र तारिसकेको भित्रांशलाई बोरसीको चुलोमाथि राखी पसल्नेहरू कालो कराहीमा उल्टाइ पल्टाइ तताइरहेका हुन्छन्। लेप्टी चेप्टी काली गोरी अग्ली होची फोर्नी सुकुली राम्री नराम्री जे जस्ती होस् प्राय हरेक पसलनी तरुणी नै देखिन्छे। कुनै पसलकी पसलनी उमेर गएको भए पसलमा काम गर्ने ठिटी चाहिँ तरुणी नै राखेको देख्छु। अफिस छुट्टी भएपछि त्यहाँ व्यस्तता छलबलाउँछ। खाजा बोकेका कमिलाका ताती निर्दिष्ट पालमा छिरे जस्तै सेक्सन अफिसरभन्दा तल्लो तहका समग्र कर्मचारीहरू हाँसी ठट्टा गर्दै ठेलाठेल गर्दै ती थलोहरूमा घस्रिन्छन्। कुनै कुनै हाकिमहरू पनि सुतुरमुर्ग बन्दै आँखा छली ती पसलहरूमा पसेको देखेकी छु।
कार्यक्रम श्रुति सम्वेगमा अहिले सुनेको वाचन उपन्यास कारागारको हो। डाक्टर बानीरा गिरीले लेख्नुभएको यो उपन्यास साझा प्रकाशनले बजारमा ल्याएको हो। उपन्यासको वाचन आज 44 पृष्ठमा आएर रोकिएको छ। कारागारको वाचनसँगै अब कार्यक्रम श्रुति सम्वेगबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना हो कार्यक्रम श्रुति सम्वेग, पोस्टबक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो shrutiunn.com.np। हवस् त, अर्को मंगलबार डाक्टर बानीरा गिरीको उपन्यास कारागारको तेस्रो श्रृंखला लिएर आउनेछौ। त्यसअघि शुक्रबारको श्रृंखलामा उपन्यास अनावृतबारे डाक्टर प्रभा कैनीसँगको अन्तर्वार्ता प्रस्तुत हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजीत पालिखीसँगै अच्युत घिमिरे र म मन्टेश्वरी राजभण्डारी पनि विदा पाऊ। शुभरात्री।